नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चीनसँगका तीनवटा नाका खोल्ने पहल गर्न केन्द्र सरकारलाई कर्णाली प्रदेशको आग्रह। कर्णाली रारा पर्यटन वर्षको शुभारम्भ गर्न प्रधानमन्त्री रारामा।
पाँच नम्बर प्रदेश सरकारद्वारा चालू आर्थिक वर्षका लागि 1.2 अर्ब करोड़को बजेट सार्वजनिक। प्रदेश चारका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी विधेयक पारित।
चितवनको बाँदरमुढे घटनाका पीड़ितको घाउमा मलमपट्टी लगाउने प्रचण्डको भनाई। पीड़ितलाई परिचय पत्र वितरण गरेर राहतका काम अघि बढ़ाइने।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले आजीवन चुनाव लड्न नपाउने भ्रष्टाचारमा दोषी ठहर गर्दै अदालतद्वारा चुनाव लड्न रोक।
र डीपीएल क्रिकेटको उपाधि टीम चौराहा धनगढ़ीलाई फाइनलमा काठमाडौँ गोल्डेन्स पराजित।
आत्मनिर्भर र समृद्ध यात्रामा कर्णाली प्रदेशको उद्घोष।
कर्णाली रारा पर्यटन वर्ष 2075
वैशाख 1 गते सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्वर्गकी अप्सरा राराको आँगनमा समुद्घाटन। कर्णाली समृद्धिको आधार पर्यटन विकास र पूर्वाधार।
कर्णाली प्रदेश सरकार।
आइपुग्यो आइपुग्यो बङ्गलादेशमा निर्मित रनर मोटरसाइकलहरू नेपाली बजारमा आइपुग्यो।
6 वर्षको वारेन्टी र राम्रो माइलेजका साथ 80 सिसी 100 सिसी 110 सिसी 125 सिसी र 150 सिसी सम्मका मोटरसाइकलहरूका साथै 110 सिसीको स्कुटर पनि उपलब्ध छ।
रनर बाइक र स्कुटर अधिराज्य भएका आधिकारिक डिलरहरूबाट सजिलै किन्न सकिन्छ।
हाम्रा डिलरहरू
काठमाडौँ उत्तर ढोका,
ललितपुर बागडोल,
जनकपुर कदम चोक,
कैलाली अत्तरिया,
कैलाली टिकापुर,
भैरवा अञ्चलपुर,
छापा बिरता मोड,
सप्तरी एक
कञ्चनपुर, महेन्द्रनगर भासी,
मिर्चया कटारी चोक,
सर्लाही मलङ्गवा,
धनुषा महेन्द्र नगर,
सिरहा लहान
र नेपालगञ्ज सुर्खेत रोड।
थप जानकारी र डिलरसिपको लागि रमन मोटर्स बागडोल ललितपुर सम्पर्क 98512016646।
वेबसाइट www.romanmotor.com।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। कर्णाली प्रदेशको मन्त्री परिषद बैठकले तिब्बतसँग जोडिएका कर्णालीका तीनवटा नाका खोल्न पहल गर्न केन्द्र सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बेलुकी मुगुको राराताल किनारमा बसेको कर्णाली प्रदेशको मन्त्री परिषद बैठकले सुर्खेत हिल्सा सड़क तथा भेरी कर्णाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्दै तिब्बती नाका खोल्न आग्रह गरेको हो। मन्त्री परिषदले त्यस क्षेत्रको पर्यटन प्रवर्धन गर्न पर्यटन प्राधिकरण गठन गर्न लागिएकोले सहयोग गर्न पनि आग्रह गरेको छ। यसै गरी कर्णाली एकीकृत बस्ती विकास तथा सुर्खेत शहरीकरण गुरु योजनामा सघाउन पनि प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ। प्रदेश मन्त्री परिषदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपार सम्भावना बोकेको कर्णाली प्रदेशको विकासका लागि केन्द्र सरकारले हर सम्भव सहयोग गर्ने आश्वासन दिनुभयो। यसअघि कर्णाली रारा पर्यटन वर्षको उद्घाटन गर्न मुगु जानु अघि प्रधानमन्त्री ओलीले बागलुङको ढोरपाटन शिकार आरक्षको आज स्थलगत अवलोकन गर्नुभयो। रक्षा मन्त्री ईश्वर पोखरेल र पर्यटन मन्त्री रविन्द्र अधिकारीका साथमा ढोरपाटन पुगेका प्रधानमन्त्री ओलीले आरक्षमा भइरहेको काम, शिकारको अवस्था तथा सुरक्षाका बारेमा चासो राख्नु भएको छ। प्रधानमन्त्री ओलीले नयाँ वर्षको दिन भोलि बिहान राराबाटै राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यक्रम छ।
पाँच नम्बर प्रदेश सरकारले आज चालू आर्थिक वर्षको बाँकी अवधिका लागि 1.2 करोड़ 5 लाख रूपियाँको बजेट ल्याएको छ। समृद्ध प्रदेश सुखी जनताको नारासहित पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्नुभएको हो। बजेटमा सहकारी विकास कोष स्थापना, कृषि, पशुपालन, मत्स्यपालन व्यवसाय प्रोत्साहन लगायतले प्राथमिकता पाएका छन्। दाङको घोराई र प्रदेश अस्थायी राजधानी बुटवलमा रंगशाला निर्माण, प्रदेश सूचना केन्द्र स्थापनाका लागि अध्ययन, रामग्रामदेखि तिलोराकोटसम्म मोनोरेलको सम्भावना अध्ययन, लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई अवधि बढ़ाउन सम्भाव्यता अध्ययनका साथै जगदीशपुर ताल संरक्षण कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ।
यस्तै प्रदेश चारका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी विधेयक पारित भएको छ। आज बसेको प्रदेशसभा बैठकले प्रदेशसभा पदाधिकारी तथा सदस्यको सुविधा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो। प्रदेश चारका सभामुखले 53,000 रूपियाँ तलब पाउने भएका छन्। सभामुखसँगै सबै पदाधिकारी र सदस्यले प्रत्येक बैठक भत्ता बापत 750 रूपियाँ पाउनेछन्। उपसभामुख, विपक्षी दलका नेता र समितिका सभापति, उपसभामुख र विपक्षी दलका नेतालाई 50,000 र समिति सभापतिले 49,000 रूपियाँ तलब पाउनेछन्। दलका प्रमुख सचेतकले 47,000 र सांसदले 45,000 तलब पाउनेछन्। उपसभामुख, विपक्षी दलका नेता, समितिका सभापति, सचेतक र सदस्यले पनि इन्धन, अतिथि सत्कार, संचार, स्वदेश तथा विदेश भ्रमण भत्ता लगायतको सुविधा पाउनेछन्। यसैबीच प्रदेशसभाको पदाधिकारी बन्न 10% थ्रेस होल्ड कायम गरिएको छ। संसदमा 10% सांसद भएका दलले दलको सचेतक बन्न नपाउने गरी विधेयक पारित भएको छ। यसले दुई साना दलले पदाधिकारी पाउनबाट वञ्चित भएका छन्। प्रदेश चारको आउँदो बैठक वैशाख 3 गते 2 बजेका लागि बोलाइएको छ।
महालेखा परीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा नियम विपरीत भन्सार छूट दिएको भन्दै असन्तुष्टि जनाएको छ। कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको 55 वार्षिक प्रतिवेदनमा विभिन्न संस्थालाई वस्तु तथा सेवा पैठारी प्रयोजनमा 53,07,65,00,000 राजस्व छूट दिएको उल्लेख छ। यस्तै अतिरिक्त घिउ, तेल, मोबाइल आदि निर्यात गर्दा राज्यकोषमा प्राप्त भएको मूल्य अभिवृद्धि कर 6,12,00,000,000 सहित 59,20,00,000,000 रूपियाँ राजस्व छूट भएको प्रतिवेदनमा लेखिएको छ। उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोग 2071ले मोबाइल फोन, कपड़ा, तोरीको तेल, चीनीमा कर फिर्ता कम गर्दै लैजान सुझाव दिएको थियो। तर त्यस प्रतिवेदनको सुझाव विपरीत कर छूट दिएर राजस्वमा नोक्सानी पुर्याएको प्रतिवेदनमा उल्लेख छ। छूटमा आयातित सामान सम्बन्धित काममा नै उपयोग भएको सुनिश्चितता समेत नभएको, कुनैमा भन्सार मात्र छूट दिने र कुनैमा आंशिक परिमाणमा मात्र छूट दिने गरेकाले छूटमा समेत एकरूपता नदिएको प्रतिवेदनमा उल्लेख छ।
सरकारले नयाँ सांगठनिक संरचना र दरबन्दी अनुसार मन्त्रालयलाई एकीकृत गर्ने काम शुरू गरेको छ। केही दिन अघि मन्त्री परिषदले पुनर्गठित मन्त्रालयका पुनर्संरचना सहितको दरबन्दी स्वीकृत गरेपछि मन्त्रालयलाई एकीकृत गर्न थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो। उहाँले निजामती किताबखानाबाट स्वीकृत गरिएको दरबन्दीलाई दर्ताका लागि पठाइएको बताउनुभयो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटनाका पीड़ितको घाउमा मलमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक दायित्व भएको बताउनु भएको छ। बाँदरमुढे घटना सशस्त्र द्वन्दका बेला भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याउँदै दाहालले अहिले बलियो सरकार बनेकाले हिजो भएका समझदारी अनुसार काम गर्न सकिने बताउनुभयो। बाँदरमुढे सहयोग समितिले माडीमा गरेको कार्यक्रममा बोल्दै उहाँले पीड़ितसँग चुनावका समयमा आफूले गरेको 3 बोधे सम्झौता कार्यान्वयनका लागि काम अघि बढ़ेको दावी पनि गर्नुभएको छ। यसअघिको सरकारले बाँदरमुढे घटनामा ज्यान गुमाएका 38 जनालाई सहित घोषणा गरेकोमा कुनै विवाद नरहेको उहाँले प्रश्न पार्नुभयो। 2062 साल जेठमा माओवादीले बाँदरमुढे खोलामा थापेको विद्युतीय धरापमा यात्रु बस पर्दा 38 जनाको ज्यान गएको थियो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी,
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442793 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम। प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु फोहोर टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण गरौं। वातावरण संरक्षणमा योगदान पुर्याउ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभाग। तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चीनसँगका तीनवटा नाका खोल्ने पहल गर्न केन्द्र सरकारलाई कर्णाली प्रदेशको आग्रह, पाँच नम्बर प्रदेश सरकारद्वारा चालू आर्थिक वर्षका लागि 1.2 अर्ब करोड़को बजेट सार्वजनिक लगायतका खबर प्रस्तुत
गर्यौं। धेरै थरी आशा र सम्भावना छोडेर 2074 साल हामीबाट विदा हुँदैछ। भोलिको सूर्योदयसँगै नयाँ वर्ष 2075 साल शुरू हुन्छ। नयाँ वर्षलाई स्वागत गर्दा विदा हुन लागेको वर्षलाई पनि सम्झना गर्ने गरिन्छ। समग्रमा 2074 साल चुनाव वर्ष रह्यो। विदा हुनै लागेको 2074 सालमा देशभित्र भएका मुख्य घटनाक्रम लिएर आइपुग्नु भएको छ साथीहरू मदन पौड्याल र सञ्जिता देवकोटा।
निकै अन्यलका बीच 2074 स्थानीय प्रदेश र संगरी तीनवटै तहका चुनाव सफलतापूर्वक सम्पन्न भए। वैशाख असार र असोजमा गरी तीन चरणमा स्थानीय तह चुनाव भयो।
संविधान सभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयनको पहिलो खुड्किलाको रूपमा स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भइसकेको बिहोरा विदितै छ।
त्यसपछि मंगिर 10 गते र मंगिर 21 प्रदेश सभा र प्रतिनिधि सभाको लागि चुनाव भयो। स्थानीय तह प्रदेश सभा र प्रतिनिधि सभा तीनवटै चुनावमा एमाले अघि रह्यो। आठ महिनाको अन्तरालमा पाँच चरणमा तीनवटा तहको चुनाव गराएर सरकार र निर्वाचन आयोगले सबैतिरबाट प्रशंसा पाए। चुनावसँगै देशमा संघीयता कार्यान्वयन भएको छ। अहिले सातवटै प्रदेशका सरकार र संसदले काम गरिरहेका छन्।
2074 सालमा एमाले र माओवादीको एकता प्रक्रिया देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चाको विषय बन्यो। पार्टी एकता गर्ने उद्घोषसहित असोजमा माओवादी र एमाले चुनावी गठबन्धन बनाए।
नेपाली जनताको आकांक्षा हो, नेपालको आवश्यकता हो, हाम्रो
पक्कै पनि कम्युनिष्टहरूको बीचमा पार्टी एकता गर्ने हामीले निर्णय गरेका छौं।
वामपन्थी सरकार बनाएर देशमा स्थायित्व र समृद्धि हासिल गर्ने नारा लिएर चुनावमा होमिएको वाम गठबन्धनले लगभग दुई तिहाई मत पायो। वैशाखमा पार्टी एकता गर्ने निर्णय गरिसकेका एमाले र माओवादीले अहिले सरकार सञ्चालन गरिरहेका छन्।
2074 सालमा दुईवटा सरकार गठन भए र तीनवटा प्रधानमन्त्रीले काम गरे। एमालेसँगको गठबन्धन तोडेर प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको पहिलो चरणको चुनाव गराएर काँग्रेससँगको सहमति अनुसार जेठ 10 गते राजीनामा दिएपछि असार 23 गते शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो। उहाँ नेतृत्वको सरकारमा मन्त्रीको संख्या 64 पुग्यो। 52 सालमा पनि अनावश्यक रूपमा ठूलो मन्त्री परिषद गठन गरेका देउवाले गणतन्त्र स्थापनापछिको सबैभन्दा ठूलो मन्त्री परिषद बनाएकोमा निकै आलोचना पाउनुभयो। फागुन 3 गते शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि माओवादीको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो।
नेपालको संविधान प्रति पूर्ण वफादार रहँदै प्रधानमन्त्री पदको कामकाज इमानदारीताका साथ गर्नेछु।
फागुनमै विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा तथा नन्दबहादुर पुन उपराष्ट्रपतिमा दोहोरिनु भयो भने सभामुखमा माओवादीका कृष्णबहादुर महरा सर्वसम्मत हुनुभयो। वर्षको अन्तिमतिर चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्नुभयो। त्यसअघि वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारी र भदौमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारत भ्रमण गर्नुभएको थियो। वर्षको अन्त्यमा प्रधानमन्त्री ओलीको भारत भ्रमण महत्वपूर्ण बन्यो। प्रधानमन्त्रीको भ्रमणमा भारतले नेपालमा रेलमार्ग र जलमार्ग बनाउने तथा कृषिमा साझेदारी गर्ने सहमति गरेको छ। सार्क बैठकका लागि भूमिका खेल्न र प्रधानमन्त्री ओलीलाई बधाई दिन फागुनमा पाकिस्तानका प्रधानमन्त्री साहिद अब्बासीले नेपालको भ्रमण गर्नुभयो।
2074 सालमा न्यायपालिका निकै विवादित बन्यो। वैशाखमा माओवादी र कांग्रेसका केही सांसदले तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता गरे। त्यसको निकै विरोध भयो। गोपाल प्रसाद पराजुली नयाँ प्रधान न्यायाधीश बन्नुभयो। त्यसपछि कर छुट लगायतका विषयमा अदालतका निर्णय विवादित भए। प्रधान न्यायाधीश बन्न कागज किर्ती गरेको आरोप पराजुलीमाथि लाग्यो। अनियमितताका आरोपमा पनि पराजुली टसको मस हुनु भएन। फागुनमा न्याय परिषदले पराजुलीको प्रधान न्यायाधीश बन्ने उमेर साउनमा नै सकिएको र उहाँले साउनमा नै अवकाश पाउनुपर्ने भन्यो। त्यसपछि सर्वोच्चमा पराजुली राज सकियो। अहिले दीपक राज जोशीले कायम मुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नु भएको छ।
नेपाल प्रहरीका लागि पनि 2074 साल राम्रो रहेन। 2073 सालको अन्त्यदेखि शुरू भएको संगठन प्रमुखको नियुक्तिबारे कानूनी विवाद 2074 टुंगियो। नवराज सिलवाल र जयबहादुर चन्दको होडबाजीमा प्रकाश अर्यालले आईजीपीको फूली लगाउनुभयो, तर पनि उहाँले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन सक्नु भएन। वर्षको अन्त्यमा दुवै प्रहरी संगठनमा नयाँ नेतृत्व फेरिएका छन्। प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्ति हुनुभएको हो।
आर्थिक विकासका दृष्टिकोणबाट 2074 साल सम्झन लायक रह्यो। वर्षको अघिल्लो छ महिनामै अघिल्लो वर्षभरिको भन्दा बढी विदेशी लगानी भित्रिएको छ। मेलम्चीको सुरुङ खन्ने काम वर्षको अन्तिममा सकिएको छ। नेपाल भ्रमण गर्ने पर्यटकको संख्या 10 लाख नागेको छ। राजस्व संकलनले आफ्नो लक्ष्य हासिल गरेको छ।
2074 बैंकिङ क्षेत्रमा तरलता अर्थात लगानी योग्य रकमको अभाव भयो, जसले गर्दा ब्याङ्कहरूले ब्याजदर बढ़ाएर यसको मार समग्र आर्थिक क्षेत्रले खेप्नु परिरहेको छ।
नेपालले चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनामा यसै वर्षको वैशाखमा हस्ताक्षर गर्यो। यसमा भारतको असहमति रहेको छ।
यसै वर्ष नेपाल औषधि लिमिटेडले फेरि औषधि उत्पादन थालेको छ। चमेलिया जलविद्युत आयोजनाले विद्युत उत्पादन शुरू गरेको छ।
पुनर्निर्माण प्राधिकरणका तत्कालीन सीईओ गोविन्दराज पोखरेलले राजीनामा दिएपछि कार्तिकमा युवराज भूषाल नयाँ सीईओ नियुक्त हुनुभयो, तर पुनर्निर्माणको कामले अझै पनि पूर्णता पाइसकेको छैन।
शेयर बजार नेप्से 2074 घट्दो क्रममा रह्यो। 2074 सालको शुरूमा 1651 अङ्कमा रहेको नेप्से परिसूचक घटेर 1168 बिन्दुसम्म झरेको थियो। अहिले भने नेप्से 1277 बिन्दुमा छ। पोहोर वैशाखको तुलनामा यो 374 अङ्कले कम हो।
अघिल्ला वर्षहरू जस्तै 2074 सालमा पनि दुर्घटना, बाढ़ी पहिरो, डुबान, शीतलहर, विभिन्न रोग लगायतका विपदमा धेरैको ज्यान गयो। फागुन 28 गते बंगलादेशबाट काठमाडौँ आएको यूएस बंगला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा 51 जनाको ज्यान गयो।
साउनमा आएको बाढ़ीले तराईको जनजीवन अस्तव्यस्त भयो। झण्डै 150 जनाको ज्यान गयो, हजारौं विस्थापित भए। सयौं बिघा जग्गामा लगाइएको खेती नष्ट भयो। गर्मी तथा जाडो महिनामा हुने शीतलहर, भाइरल, स्क्रब टाइफस, स्वाइन फ्लू लगायतका रोग तथा संक्रमणबाट पनि धेरैले ज्यान गुमाए। जाजरकोटमा यो वर्ष पनि भाइरल फैलियो।
2074 सालमा केही वरिष्ठ र चर्चित व्यक्तिहरूलाई गुमाउनु पर्यो। असोज 12 वरिष्ठ संचारकर्मी वासुदेव मुनालको निधन भयो। असोज 23 गते निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको काठमाडौँमा गोलीहानी हत्या भयो। चन्दाको कारण हत्या भएको पुष्टि भएको छ भने हत्याका योजनाकार मनोज पुन प्रहरी इन्काउन्टरमा फागुनमा रूपन्देहीमा मारिए।
कार्तिक 25 गते पूर्व प्रधानमन्त्री कृतिनिधि विष्टको निधन भयो। मंगिर 3 गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भयो। चुनावको मुखैमा प्रकाशको निधन भए पनि प्रचण्ड परिवार चुनावी दौड़ाहामा ठाउँ ठाउँमा पुगे। चुनावमा स्वर्गीय प्रकाशका पिता प्रचण्ड र पत्नी बिना दुवै विजयी हुनुभयो। चैत 16 गते नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री खुम्बहादुर खड्काको निधन भयो। हास्य कलाकार मदन कृष्ण श्रेष्ठलाई चैतमा पत्नी शोक पर्यो। लामो समयदेखि क्यान्सरबाट पीड़ित उहाँकी धर्मपत्नी यशोदाको निधन भएको हो।
नेपाली खेलकुदको लागि यो वर्ष औसत रह्यो। केही ठूला सफलता र केही असफलताले 2074 नेपाली खेलकुदका लागि मध्यम वर्ष रहन गयो। नेपालले क्रिकेटमा सबैभन्दा ठूलो सफलता हात पार्यो। वर्षको अन्त्यमा नेपाली टोलीले 4 वर्षको लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पायो। यससँगै नै 2020 अन्तर्राष्ट्रियको मान्यता पाएर पनि त्यसलाई जोगाउन नसकेको नेपालले पहिलो पटक एक दिवसीय मान्यता पाएको हो। विश्वकपमा छनौट हुन नसके पनि यो सफलतालाई विश्वभरबाट बधाई आयो।
यस्तै नेपाली खेलाड़ी पहिलो पटक इण्डियन प्रिमियर लीग आईपीएलमा अनुबन्ध भएर इतिहास लेखाए। 17 वर्षीय सन्दीप लामिछाने आईपीएलको दिल्ली डियर डेभिल्समा 20 लाख भारूमा आबद्ध भए। यसलाई पनि नेपाली क्रिकेटको ठूलो सफलताका रूपमा मानिएको छ। यस्तै क्यारेबियन लीग सीपीएलमा पनि उनी क्रिस गेलको टीममा आबद्ध भएका छन्।
कार्तिकमा 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतलाई हराएर नेपालले ऐतिहासिक उपलब्धि हात पार्यो। फाइनलमा भारतलाई 19 रनले हराएर नेपालले उपाधि जित्यो। पुसमा काठमाडौँमा भएको अन्तर्राष्ट्रिय व्हील चेयर क्रिकेटको उपाधि नेपालले नै जित्यो। पुसमा नै सिंगापुरलाई 71 रनले हराएर 16 वर्ष मुनिको एसएससी क्रिकेटको उपाधि नेपालले जित्यो।
पुसमा नेत्रहीन क्रिकेटको विश्वकप खेल्ने नेपाली टोली जहाजको टिकट नपाएपछि 4 दिनको रेल यात्रा हुँदै पाकिस्तान पुग्यो। यस सम्बन्धी समाचार उज्यालोमा प्रकाशन र प्रसारण भएपछि सहयोग जुट्यो र फर्किदा टोली जहाजमा फर्कियो। नेपाल क्रिकेट संघको विवाद यो वर्ष पनि हल भएन। आउँदो जूनसम्म समाधान नभए क्यान खारेज गर्ने आईसीसीले चेतावनी दिएको छ।
र एसिया कप छनौट फुटबलमा लगातारको हारसँगै नेपाल बाहिरियो। 5 खेलबाट नेपालले जम्मा 2 अङ्क बटुल्यो। कार्तिक 28 गते अनिल गुरूङले राष्ट्रिय टोलीबाट सन्यास लिए। एन्फाको लापरवाहीले एएफसी एसियन कप छनौट खेल्न नपाएको 3 स्टारलाई 1.5 करोड़ क्षतिपूर्ति दिने एन्फाको निर्णय भदौमा भयो। फुटबलर उत्पादन र विकासको लागि अत्यन्तै महत्वपूर्ण मानिने ए डिभिजन लीग यो वर्ष पनि भएन। चैतमा हुने भनिएको एन्फाको चुनाव भएन। एन्फाभित्रको विवाद समाधान गर्न एएफसीले चेतावनी दिएको छ। एन्फा पनि क्यानको बाटोमा गएकोमा खेल जगत चिन्तित छ।
साथीहरू मदन पौड्याल र सञ्जिता देवकोटा वर्षभरिका घटनाक्रम प्रस्तुत गर्दै हुनुहुन्थ्यो। सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा डीपीएल क्रिकेट सम्बन्धी रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
तपाईको विदेश जाने चाहना अब टेक्सस एजुकेशन एकाडेमीले पूरा गर्छ। जापानको जुनसुकै सिटीमा अध्ययन गर्दै काम गर्ने अवसर अब नछुटाउनुहोस्।
हाम्रा विशेषताहरू
पार्ट टाइम जब सपोर्ट,
भिसा नलागे पैसा नलाग्ने,
ग्याप कुनै चिन्ता छैन। प्लस टू ब्याचलर वा मास्टर्स गरेकाले छिट्टै सम्पर्क गर्नुहोला।
सम्पर्क टेक्सास एजुकेशन एकाडेमी प्राइभेट लिमिटेड, कालीमाटी चोक काठमाडौँ। फोन नम्बर 4270710 4270710।
अक्टोबर 2018 इन्टेकका लागि भाषा कक्षाहरू, सेमिनार र इन्टरभ्यूका साथै न्याट प्रिपेरेसन कक्षा पनि सञ्चालन भइरहेको छ।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योति मल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरता मोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको 3rd फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब एउटा विदेशको खबर। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज शरीफलाई आजीवन चुनावमा भाग लिन नपाउने फैसला सुनाएको छ। पाकिस्तानी सर्वोच्च अदालतले देशको संविधानको धारा 62 टेकेर शरीफलाई जीवनभर चुनावमा भाग लिन रोक लगाएको बीबीसीले जनाएको छ। भ्रष्टाचारको आरोप लागेपछि शरीफले सन् 2017 जुलाईमा प्रधानमन्त्री पदबाट राजीनामा गरेका थिए। शरीफ 3 पटक पाकिस्तानको प्रधानमन्त्री बनेका थिए।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। धनगढ़ी प्रिमियर लीग डीपीएल क्रिकेटको उपाधि टीम चौराहा धनगढ़ीले जितेको छ। धनगढ़ीमा आज भएको फाइनलमा काठमाडौँ गोल्डेन्सलाई 21 रनले हराउँदै घरेलु टोली टीम चौराहाले उपाधि जितेको हो। आजको जितसँगै चौराहाले घरेलु मैदानमा भएको पछिल्लो तीनवटै प्रतियोगिताको उपाधि जितेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै 14 विकेट लिएका धनगढ़ीका ललित सिंह भण्डारीले सुनको जुत्ता पाएका छन्।
डीपीएल क्रिकेट आज सकिएको छ। चैत 17 गतेदेखि चलेको प्रतियोगिताले धनगढ़ी सहित सुदूरपश्चिमका जिल्ला क्रिकेटमय बने। यसै पनि क्रिकेटको शहर भनेर चिनिने धनगढ़ीलाई डीपीएलले छनै उचाइमा पुर्याएको छ। डीपीएलको फाइनल हेरेपछि धनगढ़ीबाट अर्जुन पोखरेलको रिपोर्ट।
संघीय प्रहरी इकाई धनगढ़ीको मैदानमा बाँस र फलाम जोडेर बनाइएको स्टेडियममा 7,000 दर्शकले फाइनलमा चौका छक्का अनि विकेटको मजा लिइरहेका थिए। बच्चादेखि बुढासम्म मैदानभित्र रमाइरहँदा टिकट नपाएर बाहिरै बस्नेहरू पनि हजारौं थिए। भीड साम्य पार्न पुलिसलाई हम्मे हम्मे पर्यो। महेन्द्रनगर, डडेलधुरा, नेपालगंज लगायतका ठाउँबाट आएका सयौंले टिकट नपाएपछि गेट बाहिरबाटै आक्रोश पुग्दै थिए। पश्चिम नेपालको एउटा शहरमा भएको प्रतियोगितामा टिकट नपाएर हजारौं दर्शक मैदान बाहिर हुनुले नै ती शहरमा क्रिकेटको माहौल कस्तो छ भन्ने प्रश्नै हुन्छ। चोक, चौतारा, घर, पसल, स्कूल जताततै क्रिकेटकै गफ सुनिन्छ। नशा नशामा क्रिकेट बग्न थालेको उनीहरू बताउँछन्। आजभन्दा 8 वर्ष अघि 25,000 रुपियाँ पुरस्कार राशिको एसपीए कपबाट क्रिकेट प्रतियोगिता शुरू भएको धनगढ़ीमा 10 वर्षको बीचमा पुरस्कार र खेलाड़ी किनबेचमा मात्रै 1 करोड़ रुपियाँ भन्दा धेरै खर्च भइरहेको छ। यसै प्रतियोगिताका कारण धनगढ़ी लगायतका शहरमा क्रिकेटको चहल पहल बढ्दा व्यापार पनि बढ़ेको साउजीहरूको भनाइ छ। होटल व्यवसाय संघ धनगढ़ीका कोषाध्यक्ष बुद्ध बहादुर गुरुङ:
यो वास्तवमा डीपीएल भनेको यो हाम्रो गौरवको विषय हो, किनभने एउटा धनगढ़ीलाई चाहिँ एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय जुन स्थानमध्ये जुन नामकरण भइएको छ त्यसमा चाहिँ एउटा धेरै राम्रो कुरा भएको छ। यसमा यो पक्कै पनि बढुवा भएको छ, नहुने भन्ने कुरा छैन। यहाँ नेसनलका अन्तर्राष्ट्रिय खेलाडीहरू आएको छन्। खेलाडीहरू मात्र नभएर यहाँ पूरा टिम म्यानेजमेन्टका जुनहरू पनि उपस्थित भएका छन्, जसले गर्दाखेरिमा धनगढ़ी तातिएको छ एकदम। सुदूरपश्चिममा जुन टिमहरू थियो जस्तै अत्तरिया, महेन्द्रनगर र धनगढ़ी लगायतका टिमले चाहिँ अहिले यो हाम्रो चाहिँ ग्रुपमा चाहिँ भइएको छ, सेलेक्सन भइएको छ। त्यसमा पनि अब धनगढ़ी टिमले चाहिँ आयोजक टिमले नै चाहिँ फाइनलमा चाहिँ स्थान पाएको छ, एकदम खुसीको कुरा हो, धेरै राम्रो भइरहेको छ।
व्यापारीलाई मात्र होइन देश विदेशका मिडियामा डीपीएलकै बारेमा आउने सामग्रीले धनगढ़ी र समग्र नेपालकै पनि प्रचार प्रसार भएको छ। त्यसमाथि 6 टिम मध्ये हरेक टिमले 2 दरले विदेशी खेलाड़ी राख्ने प्रावधानका कारण नेपाली खेलाड़ीले पनि उनीहरूबाट मनोज्ञ सिक्न पाएका छन्। डीपीएलको विजेता टीम चौराहा धनगढ़ीका कप्तान सोमपाल कामी:
तिनीहरूसँग बस्दाखेरि चाहिँ आफ्नो सेयरहरू गरेर आउँथे, जे कसरी तिनीहरूले इनिङलाई बिल्ड गर्छ, लाइक कप्तानिङ कसरी खेलिरहेछ होइन, तिनीहरूले चाहिँ भनौँ न एभ्री मोमेन्टमा चाहिँ हेल्प गरेर हुन्थ्यो, नराम्रो खेल्दाखेरि पनि राम्रो खेल्दाखेरि पनि तिनीहरूले चाहिँ आफ्नो एक्सपिरियन्स सेयर गरेर थियो, एकदमै राम्रो थियो।
नेपालमा खेलाड़ी अनुबन्ध अर्थात किनबेचको शुरूआत पनि डीपीएलले नै गरेको हो। एउटा सानो शहरमा उच्च प्रविधि प्रयोग गरेर डीपीएलले धेरैलाई अचम्मित पनि बनाएको छ। डीपीएलका माध्यमबाट फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानमा धनगढ़ी क्रिकेट एकाडेमी डीसीएका प्रमुख सुभाष शाही लागिरहनु भएको छ। डीपीएलले आयोजकसँगै सबैलाई कुनै न कुनै हिसाबले नाफा दिएको उहाँको भनाइ छ।
स्पोन्सरहरू वास्तवमा खुसी हुनुहुन्छ र उहाँहरू आफू लगानी गरेको सम्पूर्ण पैसाको सदुपयोग भएको उहाँलाई अनुभूति भएको छ। भविष्यमा अझै ठूलो अझै यसको स्तर बढाएर लैजानेमा हामी विश्वस्त छौँ।
सुदूरपश्चिमको एउटा शहरमा भएको क्रिकेट प्रतियोगिताले पाएको यो सफलताले नै नेपालले क्रिकेटमा ठूलो सफलता मार्दैछ भनेर ढुक्कसँग भन्न सकिन्छ।
र इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा अहिले रोयल च्यालेन्जर्स बेंगलोर विरूद्ध किङ्स इलेभेन पञ्जाबले ब्याटिङ गरिरहेको छ। टस हारेर ब्याटिङ गरिरहेको पञ्जाबले ताजा स्थितिमा दुई ओभर पाँच बलमा कुनै पनि विकेट नगुमाई 32 रन बनाएको छ। पहिलो खेल जितेको पञ्जाब लगातार दोस्रो खेल पनि जित्न चाहन्छ भने बेंगलोर पहिलो जितको खोजीमा मैदान उत्रिएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चीनसँगका तीनवटा नाका खोल्ने पहल गर्न केन्द्र सरकारलाई कर्णाली प्रदेशको आग्रह। कर्णाली रारा पर्यटन वर्षको उद्घाटन गर्न प्रधानमन्त्री रारामा।
पाँच नम्बर प्रदेश सरकारद्वारा चालू आर्थिक वर्षका लागि 1.2 अर्ब बजेट सार्वजनिक। प्रदेश चारका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी विधेयक पारित।
चितौनको बाँदरमुढे घटनाका पीड़ितको घाउमा मलहमपट्टी लगाउने प्रचण्डको भनाई। पीड़ितलाई परिचय पत्र वितरण गरेर राहतका काम अघि बढ़ाइने।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफले आजीवन चुनाव लड्न नपाउने, भ्रष्टाचारमा दोषी ठहर गर्दै अदालतद्वारा चुनाव लड्न रोक।
र डीपीएल क्रिकेटको उपाधि टीम चौराहा धनगढ़ीलाई फाइनलमा काठमाडौँ गोल्डेन्स पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी प्रकाश शर्मा र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।